الشيطان الرجيم بسم الله الرحمن الرحيم والربانيون والأحبار بما استحفظوا من كتاب الله وكانوا عليه شهداء سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ہمارے پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا العلم نور، علم جو ہے یہ نور ہے. نور روشنی کو کہتے ہیں. جس کمرے میں روشنی ہوتی ہے اس کی چیزیں صاف دکھائی دیتی ہیں. دن کا اجالا پوری دنیا کو روشن کر دیتا ہے. جس من میں نور ہوتا ہے اس کا راستہ روشن ہو جاتا ہے. ہم نماز میں پڑھتے ہیں اہدنا الصراط المستقیم، اے اللہ ہمیں سیدھا راستہ دکھا دیجئے. اور اللہ رب العزت فرماتے ہیں والذین آمنوا، وہ لوگ جو ایمان لے کر آئے یخرجہم من الظلمات الی النور، ہم ان کو اندھیرے سے نکال کر روشنی عطا کر دیں گے. ایسی روشنی ہوگی کہ ان کو راستہ صاف دکھائی دیتا چلا جائے گا اور وہ منزل پہ آرام سے پہنچ جائیں گے. کتنی اچھی بات ہے. آپ کے پاس میپ ہو، پوری ڈائریکشن موجود ہو، اور بس صرف چلنے کے لیے ہمت ہو اور راستہ طے ہو جائے گا. ہم اس دنیا میں آئے ہیں تھوڑے سے ٹائم کے لیے، اور اللہ رب العزت چاہتے ہیں کہ ہم کامیاب ہو جائیں. اللہ رب العزت نے ہمیں بنایا ہے، ہم خود سے نہیں بن گئے، اور جو بناتا ہے وہ محبت بھی کرتا ہے. اللہ رب العزت کو اپنی مخلوق سے پیار ہے. اللہ رب العزت نے ہمیں ثواب دینے کے لیے پیدا کیا ہے، عذاب دینے کے لیے نہیں پیدا کیا. کہ میں اپنے بندوں کو بناؤں گا اور ان کو جہنم میں ڈال دوں گا، یہ پرپس نہیں ہے. جہنم میں ہم خود جا رہے ہیں. جو ذرا بھی اللہ کی طرف توجہ کرتا ہے، کتابوں میں لکھا کہ جو بندہ ایک قدم بھی اللہ کی طرف اٹھاتا ہے اللہ کی رحمت 10 قدم اس کی طرف آتی ہے. جو چل کے آتا ہے اللہ کی رحمت دوڑ کے اس کی طرف جاتی ہے. بس تعلق جوڑنے کی دیر ہے. جس نے اس تعلق کو جوڑ لیا اب وہ اللہ کی رحمتوں میں آ گیا. تو میرے بھائی، اللہ رب العزت نے ہدایت کے لیے 124,000 انبیاء کو مبعوث فرمایا. 124,000 میسنجرز آف اللہ سبحانہ و تعالی ون آفٹر دی ادر آتے رہے، اور یوں سمجھیں کہ وہ اللہ رب العزت سے وہ سیکرٹ سن سن کر لوگوں کو بتاتے رہے جس سے اللہ تعالیٰ کو راضی اور خوش کیا جا سکتا ہے. اس دنیا میں کچھ عرصے رہنے کے بعد ہم نے اس دنیا سے جانا ہے. جب ہم نے اس دنیا سے جانا ہے تو صاف ظاہر ہے اللہ تعالیٰ سے ملنا ہے. یا ہم اللہ کو خوش کرنے والوں میں سے ہوں گے یا ہم اللہ کو ناراض کرنے والوں میں کھڑے ہوں گے. اور صاف ظاہر ہے اگر آپ ماں باپ کی بات مان کر زندگی گزاریں گے، माँ बाप के ताबेदार बच्चे कहलाएंगे, और अगर नाफरमानी करेंगे तो साफ जाहिर है माँ बाप की शफकत और मोहब्बत से महरूम हो जाएंगे। तो की पॉइंट क्या हुआ यहां पर कि हमने ये इंफॉर्मेशन गेन करनी है कि किस बात से अल्लाह ताला खुश होते हैं, और ये इस इंफॉर्मेशन का नाम इलम है, नॉलेज है। और ये इलम अल्लाह रब्बुल इज्जत ने वही के जरिए से अपने मैसेंजर्स को, अंबियाए कराम को अता किया, वरना इंसानों को पता ही नहीं चल सकता कि भाई किस तरह से हम अल्लाह को राजी कर सकते हैं। अगर हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ना बताते कि नमाज कैसे पढ़नी है तो हम शायद झूमते रहते, कुछ गाते रहते जैसे दूसरे मजाहिब में होता है, उस किस्म के काम हम भी करते रहते, अपने मन से कुछ करते 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 जिंदगी गुजार देते, और जब अल्लाह से मुलाकात होती तो अल्लाह रब्बुल इज्जत फरमाते ये आमाल तो मैं तुमसे नहीं चाहता था। फरमाया जैसे हवा चलती है और एशिस को उड़ा के ले जाती है, कहीं पर अगर कोई आग जलाई हो किसी ने लकड़ी वगैरह से और एशिस इकट्ठे हो जाते हैं, और अगर तेज विंड चले तो वो तमाम एशिस को उड़ा के ले जाती है, और जब वो एशिस हवा में उड़ते हैं पता ही नहीं चलता कितने सारे होते हैं, और थोड़ी देर में वो खाली हो जाती है जगह। ऐसे वो लोग जो अपने मन मर्जी के आमाल करके आएंगे, अल्लाह रब्बुल इज्जत क़यामत के दिन उनके आमाल नामे से उन अच्छे गुड डीड्स को ऐसे उठाएंगे जैसे हवा चली और एशेज वहां से उठ के चले, यानी सडनली उनका सारा का सारा नाम आमाल खाली हो जाएगा। अब आप बताएं कि इस बात को फाइंड आउट करना कितना जरूरी है। अंबियाए कराम को अल्लाह रब्बुल इज्जत ने दो नियामतें अता फरमाई, एक नियामत जिसकी वजह से वो अंबिया अपॉइंट हुए, इसको कहते हैं कमालात नबुवत, यानी वो इलम उन खास अशखास के ऊपर उतरता था, वही आती थी, हजरत जिब्राइल अलैहिस्सलाम आते थे और ये चुने हुए लोग होते थे, अपनी मर्जी से तो कोई नबी नहीं बन सकता, अल्लाह रब्बुल इज्जत उनको पसंद कर लेते थे और उन पर वही भेजते थे, इस वजह से अल्लाह रब्बुल इज्जत उनको मौजजात अता करते थे और उनको एक अपॉइंटमेंट देते थे कि तुमने लोगों में हदायत को तकसीम करना है, तुमने अच्छी बातों को बताना है, और इस वजह से उनका टाइटल जो है नबी और रसूल बन जाता था। यह कमाल नबूवत है, लेकिन क्योंकि ये चुने हुए लोग होते थे, ऑर्डिनरी लोग नहीं होते थे, और साफ जाहिर है जो अल्लाह की पसंद होंगे वो कितने अच्छे होंगे। अल्लाह रब्बुल इज्जत की जात तो वो जात है जो दिलों के भेद को जानती है, आंखों की खयानत को जानता है अल्लाह ताला, अगर हम यूं करके यूं देख लें थोड़ा सा इधर उधर अल्लाह ताला जानते हैं, हो सकता है दूसरे आदमी को पता ही नहीं चलेगा। तो अल्लाह रब्बुल इज्जत तो बिल्कुल जानते थे, इसलिए अल्लाह ने उनको चुना। इसका मतलब है इंसानों में इन लोगों के अंदर जो करैक्टरिस्टिक्स थे वो भी जो है यूनिक थे, वो करेक्टरिस्टिक्स क्या थे, उसका नाम है कमालाते वलायत। क्या नाम हुआ इसका? और वलायत किसे कहते हैं? अल्लाह वलीयुल्लज़ीन आमनू, अल्लाह दोस्त हैं ईमान वालों के। तो ये दोस्ती के अंदर कमाल को पहुंच गए, दोस्ती में कमाल को पहुंच गए। आने वाले वक्तों में भी औलिया अल्लाह आए, लेकिन अंबिया कमालात नबूवत और कमालात वलायत में सबसे आगे निकल गए। और अल्लाह रब्बुल इज्जत ने उन अंबिया में से भी फिर ये बताया कि कोई इब्राहिम खलीलुल्लाह है, कि इब्राहिम मेरे दोस्त हैं। यानी दोस्तों में भी फिर फरमाया जा रहा है इब्राहिम खलीलुल्लाह है। ये क्या है? जैसे किसी का नाम होता है ना अब्दुल्लाह, तो अब्दुल्लाह के साथ उसके पेरेंट्स को निक नेम देते हैं, कोई ब्यूटीफुल नाम उसको देते हैं। कोई कुछ कहेगा, कोई कुछ कहेगा, जो मियां बीवी आपस में मोहब्बत करते हैं वो बाज़ुकात मोहब्बत से उसके असल नाम से नहीं बुलाते, बल्कि उसके किसी निक नेम से बुलाते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अम्मा आयशा से मोहब्बत करते थे, और इस मोहब्बत की वजह से वो आयशा करके नहीं पुकारते थे बल्कि हुमैरा कहते थे, निक नेम दिया हुआ था। कभी कभी कहते थे आश या आश, ऐसे बुलाते थे। और हुमैरा कहते हैं गुलाबी रंग वाली गाल वाली लड़की को, जिसे आज की जबान में अगर कहा जाए पिंकी, तो यूं कहा करते थे मोहब्बत और प्यार से, ए गुलाबी गालों वाली प्यारी मेरी बीवी। आप अंदाजा करें कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कैसे सिखाया कि घर वालों से कैसे डील करना चाहिए। जो बंदा इस तरीके से अपनी घर वालों को मोहब्बत देगा, आप इमेजिन करें कि उन घरों में कितनी खुशियां फैल जाएंगी। फकत अच्छे नाम से बुलाने से कितना अच्छा लगता है। अल्लाह रब्बुल इज्जत ने भी इसी तरह अपने इन चुने हुए बंदों को फिर किसी को कहा इब्राहिम खलीलुल्लाह, किसी को कहा मूसा कलीमुल्लाह, और अपने महबूब का कहा मोहम्मद हबीबुल्लाह। मेरा प्यारा, मेरा जान, मेरी है, कैसा प्यारा नाम है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का। कि अल्लाह रब्बुल इज्जत लगता है कि मोहब्बत की निगाहों से हर लहजा अपने महबूब को देख रहे होंगे। जब भी तो कुरान मजीद पढ़ते चले जाओ, हैरान होते हैं कि अल्लाह रब्बुल इज्जत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे की कसमें खाते हैं। वल्लैल, उस बलद अमीन जिसमें महबूब रहता है उस शहर की कसमें खाते हैं। और आप ये देखें कि जब आप चादर ओढ़ के शुरू शुरू वही नाजिल हुई और लेटे हुए हैं, और अल्लाह रब्बुल इज्जत का पैगाम आता है ए चादर में लिपटने वाले। यानी आप इमेजिन करें, जैसे बंदा किसी को बुलाता है ना, उसकी एक्शन, उसके फेस, उसकी हर स्टाइल को निकनेम से बुलाया जा रहा है, अगर यूं समझा जाए। तो ये अल्लाह रब्बुल इज्जत के प्यारे चुने हुए लोग थे। फिर उसके बाद क्या हुआ कि अल्लाह रब्बुल इज्जत ने नबूवत रिसालत को बंद कर दिया, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सदके इस उम्मत पर एहसान कर दिया कि अब डोर ओपन है, तुम में से जो जितना इल्म हासिल करेगा उतना इज्जत पाएगा, और जो जितना अल्लाह से मोहब्बत करेगा उतना मेरा महबूब बन जाएगा। سبحان اللہ. وربانیون کہتے ہیں رب والوں کو. شروع میں آیت پڑھی تھی نا ربانیون, کہ رب والے, اللہ والے, اللہ سے محبت کرنے والے, کمال ولایت سے نسبت حاصل کرنے والوں, اس تعلق سے فائدہ حاصل کرنے والوں, نبی اکرم صلی اللہ علیہ وسلم کی اس شدید محبت جو دل میں تھی اللہ کے لیے, اس کی جھلک پانے والوں, ربانیون. والاحبار, احبار کسے کہتے ہیں؟ یہ خبر کی جمع ہے, جیسے ہمارے اردو میں اخبار جسے کہتے ہیں نا, تو احبار وہ لوگ جو خبر کو جو ہے حاصل کرنے والے, یعنی علماء کرام جو ولایت, جو کمال نبوت سے فیض پانے والوں, جنہوں نے قال قال رسول اللہ صلی اللہ علیہ وسلم کے نور کو حاصل کیا, سینہ بسینہ انہوں نے اس علم کو محفوظ کیا, کتابوں میں لکھا, دوسروں کو پڑھایا اور پھر آگے پڑھایا, اور اس کو پڑھتے 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 یہ نبی اکرم صلی اللہ علیہ وسلم نے صحابہ کو پڑھایا, اور صحابہ نے پھر آگے پڑھایا, اور پھر اس طرح سے کرتے کرتے یہ دین آج ہمارے پاس آ گیا. 1400 سال کسی نے محنت کی ہوگی, ایسے آج ہم مسلمان نہیں ہیں, ہم خواہ مسلمان نہیں پیدا ہو گئے, کوئی تو ہوں گے جنہوں نے اپنی زندگیوں کو اس کام کے لیے خرچ کیا ہوگا. آج ہمیں پیسے کمانے کا شوق ہے, آج ہمارے یوٹیلیٹی بلز ہیں, آج ہم کمفرٹیبل لائف گزارنا چاہتے ہیں. پہلے والے لوگ بھی انسان تھے, اور انسانوں والی ضروریات ان کی بھی تھی, لیکن انہوں نے اپنی ضروریات کے اوپر دین کو مقدم کیا, ڈومینیٹ کر دیا. اس لیے 1400 سال سے یہ دین محفوظ ہمارے پاس آیا ہے. بالکل ریسنٹلی ہم لوگ ریلیکس ہو گئے ہیں. ریسنٹلی یہ ہماری جو جنریشن گزری ہے, کیونکہ مٹیریل بڑھا ہے اور ہمیں سروائیو کرنے کے لیے, یا یوں سمجھیں کہ مٹیریل کی چمک کی وجہ سے ہماری آنکھیں اندھی ہو گئی ہیں اور ہم نے محنت کرنی چھوڑ دی, اور قیامت کے دن جو بعد کی جنریشنز آئیں گی وہ گربان پکڑیں گی, وہ کہیں گی تمہارے بڑوں نے, تمہارے باپ دادا اور ان کے دادا نے محنت کی تھی, اور یہ دین حفاظت سے تمہارے تک پہنچایا تھا, تم ہمارے بارے میں کیوں ریلیکس ہو گئے تھے؟ تمہاری وجہ سے یہ چین ٹوٹ گیا تھا اور ہم جہنم میں چلے گئے تھے. اللہ رب العزت سے وہ دعا کریں گے کہ یا اللہ ہمارے ساتھ ہمارے ماں باپ کو بھی جہنم میں بھیج دیجیے. اللہ رب العزت اس وقت حکم دیں گے کہ ان کے ماں باپ کو ان کے ساتھ جہنم میں بھیج دیا جائے. مال پیسے کے لیے زندگی گزار رہے ہیں. آج کل دنیا کا کوئی ملک مختلف نہیں رہا, یہ بھی ذہن میں یاد ڈال لیں, بلکہ کہا جاتا ہے یہ گلوبل ویلج ہے, جو گناہ یہاں ہوتا ہے وہ وہاں بھی ہوتا ہے اور ہر جگہ ہوتا ہے. جس طرح یہاں محنت کرنے کی ضرورت ہے, اسی طرح دنیا کے چپے چپے میں محنت کرنے کی ضرورت ہے. جس نے اس محنت کو چھوڑا وہ اپنی آنکھوں سے اپنے بچوں کو جہنم میں جاتے ہوئے خود دیکھ لے گا, خود ضائع کر بیٹھے گا. تو اللہ رب العزت جس بندے سے محبت کرتے ہیں, اس کو علم عطا کرتے ہیں, یہ اللہ رب العزت کے چنے ہوئے لوگ ہوتے ہیں. اور فرمایا ثم اورثنا الکتاب الذین اصطفینا من عبادنا, اللہ فرماتے ہیں پھر ہم نے کتاب کا وارث اپنے بندوں میں سے ان کو بنایا جو ہمارے چنے ہوئے لوگ تھے, سلیکٹو پیپل کو ہم نے پک کیا اور ان کو قرآن حدیث کا علم عطا کیا. ہر بندے کو نہیں مل جاتا, بادشاہ کے ڈفرنٹ ڈفرنٹ ڈپارٹمنٹس ہوتے ہیں اور ڈفرنٹ ڈپارٹمنٹس میں اس کی کوالیفیکیشن کے لوگوں کو کام پہ لگایا جاتا ہے. کوئی بادشاہ کے منسٹرز ہوتے ہیں اور کوئی بندے بادشاہ کے جو ہے اور دوسرے کام کر رہے ہوتے ہیں. اللہ رب العزت نے جو سب سے امپورٹنٹ کام تھا وہ یہ تھا کہ اللہ کے پیغام کو مخلوق تک پہنچانا, اور اس کے لیے فرشتوں میں اللہ تعالی نے فرشتوں کے سردار جبریل علیہ السلام کو پسند فرمایا کہ جاؤ میرا کلام جا کر میرے حبیب اللہ کے سینے میں ڈالو. اور پھر اسی طریقے سے انسانوں میں اللہ رب العزت نے پھر اپنے حبیب صلی اللہ علیہ وسلم کو پسند کیا. اور پھر جس نے نبی اکرم صلی اللہ علیہ وسلم سے جتنی اتباع کی, جتنا اس کو فالو کیا, اتنی عزت اس کو اللہ تعالی نے عطا کر دی. اور اللہ نے فرمایا یہ رجال اللہ ہیں, یہ چنے ہوئے لوگ ہیں, یہ وہ جماعت ہے جس کو اللہ رب العزت محبت سے دیکھتے ہیں, یہ وہ جماعت ہے جس کو اللہ محبت سے دیکھتے ہیں. میرے بندے ہیں, ربالیون ہیں, یہ رب والے ہیں, میرے پتر جیسا ہوتا ہے نا میرا پتر. اللہ اکبر, تم زمین پہ چلو اللہ کے پیغام کو بانٹو, تمہاری وجہ سے نیکیاں پھیل جائیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ جس گلی سے گزرتے تھے شیطان بھاگ جایا کرتا تھا, ڈر جایا کرتا تھا. وجہ کیا تھی؟ ایسی پرسنالٹی تھی کہ فاروق اعظم کہلاتے تھے, رائٹ اینڈ رونگ کو شارپ کٹ کر کے کلین کر دیتے تھے, دس از رائٹ دس از رونگ. حضرت سفیان ثوری رحمت اللہ فرماتے ہیں کہ جو نیک نیتی کے ساتھ دین کا علم حاصل کرنے والا اسٹوڈنٹ ہوتا ہے اس سے بیٹر اور کوئی انسان نہیں ہوتا. اللہ رب العزت جب کسی عام بندے سے خوش ہوتے ہیں اس کو ایک جنت عطا فرماتے ہیں, اور جو دیندار لوگ ہوتے ہیں, دین کا علم حاصل کرنے والے ہوتے ہیں, اللہ سے محبت کرنے والے لوگ ہوتے ہیں, جب اللہ رب العزت ان کے کاموں سے خوش ہوتے ہیں تو اللہ تعالیٰ ان کو جنت میں ایک شہر عطا فرماتے ہیں, کیونکہ دین کی نسبت سے لوگ ان سے محبت کرتے ہیں. جب وہ جنت میں جاتے ہیں تو محبت کرنے والے بھی کہتے ہیں ہمیں بھی ان کے ساتھ ہی بھیج دو اللہ میاں, ہم کیسے ان سے جدا ہو جائیں گے, ساری زندگی تو نہیں ہوئے, اب کیسے جدا ہو جائیں. اللہ رب العزت مہربانی فرما کر اس وقت ان کو شہر عطا فرما دیتے ہیں. اور جو سچے طالب علم ہوتے ہیں یہ علم چوس ہوتے ہیں, جیسے اسپنج ہوتی ہے نا, اسپنج کیا کرتی ہے؟ پانی کو چوستی ہے. اسی طرح جو سچا طالب ہوتا ہے, طالب کہتے ہیں ڈیزائر کرنے والا, یہ جو سچا طالب ہوتا ہے اس کو یوں سمجھیں جیسے ڈی ہائیڈریٹڈ بندہ ہوتا ہے, اس کو پیاس لگی ہوتی ہے, آپ اس کو کپ آف واٹر دیتے ہیں, وہ اس کو پیتا ہے اور اس کی پوری باڈی اس کو ایک دم ابزارب کر لیتی ہے. بالکل اسی طرح جو سچا طالب ہوتا ہے وہ علم کو اور عمل کے نور کو چوس لیتا ہے. وہ اس نسبت کو جو کمالات نبوت اور کمالات ولایت جو سینہ بسینہ چلتی ہوئی آ رہی ہوتی ہے جب یہ اپنے استاد پیر شیخ کے پاس بیٹھتا ہے، یہ اس کو چوس لیتا ہے، سارا کا سارا کوشش کرتا ہے کہ میرے سینے میں بھی اتر جائے۔ حضرت ابوبکر صدیق رضی اللہ تعالی عنہ ایسی شخصیت تھی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جب مدینہ منورہ میں انٹر ہو رہے ہیں، مدینہ والے پہچان نہیں سکے امتی کون ہے اور رسول کون ہے، یعنی ساری وہ نسبت جو ہے اپنے اندر اس کو داخل کر لیا، اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث مبارک میں جس کا مفہوم ہے کہ میرے سینے میں جو کچھ تھا میں نے ابوبکر کے سینے میں اتار دیا۔ تو یہ کیا ہوتے ہیں؟ علم چوس انسان ہوتے ہیں، ان کو یہ پیاس لگی ہوتی ہے میرے دوستوں۔ اس کی مثال دیتے ہیں تاکہ سمجھ میں آئے۔ ایک مرتبہ حضرت ابن تیمیہ رحمت اللہ علیہ کو وقت کے حاکم نے اریسٹ کروا دیا۔ اس وقت کے جو حاکم ہوتے تھے علم والوں کو فورس کرتے تھے کسی نہ کسی بات پر، اپنے من مرضی کے کام کروانا چاہتے ہیں، آج بھی ایسے ہوتا ہے۔ بات صرف اتنی ہے کہ آج کل جو دنیا کے کاموں والے اور دنیا کے پروفیشن والے لوگ انہی کو اپوائنٹ کیا جاتا ہے، پہلے تو دین والے ہی قاضی بھی ہوتے تھے اور بڑی بڑی پوسٹ پر بیٹھا کرتے تھے، کیونکہ جب اللہ کے قانون کو نافذ کرنا ہے تو صاف ظاہر ہے انہی لوگوں کو کریں گے جو اس کا علم رکھتے ہیں۔ اب جوڈیشل سسٹم ہے، اس میں انگریز کے بنائے ہوئے قوانین اگر چل رہے ہیں تو صاف ظاہر ہے اسی کو جج بنانا پڑے گا، اور اگر اللہ کے بنائے ہوئے قوانین چل رہے ہیں تو پھر اس کو بٹھانا پڑے گا جو اس علم کو جانتا ہوگا۔ تو حاکم نے ان کو کسی وجہ سے ناراض ہو کر اریسٹ کروا دیا کہ جی آپ بات نہیں مانتے، پولیٹیکل انفلوئنسز ہوتے ہیں۔ اب ان کا ایک اسٹوڈنٹ تھا، وہ اتنا سنسیئر تھا اور علم حاصل کرنے کا اس کو اتنا شوق تھا، جب کچھ دن استاد نے پڑھایا نہیں وہ اتنا پریشان ہو گیا، اتنا پریشان ہو گیا کہ میں اب کیا کروں، کہاں جاؤں، یعنی جو اللہ کی باتیں میں سیکھ رہا تھا اب استاد ہے نہیں تو میں کیسے سیکھوں۔ ہم نے دیکھا وہ لوگ جو اپنے استاد سے محبت کرتے ہیں، اگر کسی وجہ سے استاد کسی کام سے کہیں چلا جاتا ہے پیچھے ان کا دل اداس ہو جاتا ہے، دل نہیں لگتا۔ بالکل اسی طرح اب یہ طالب علم زارو قطار روتا ہوا حاکم کے پاس آیا۔ حاکم اور اس کے جو ساتھی تھے انہوں نے اس کو جب دیکھا تو اس کے چہرے پر نور چمک رہا تھا، کیونکہ جو اللہ والے ہوتے ہیں، جو راتوں کو جاگتے ہیں اور تنہائیوں میں چھپ چھپ کے اللہ کی عبادت کرتے ہیں، اللہ تعالیٰ پھر کیا کرتے ہیں کہ ان کے چہروں کو ایسا بنا دیتے ہیں کہ دیکھنے والا گواہی دیتا ہے کہ یہ چہرہ جھوٹے آدمی کا نہیں ہو سکتا، بلکہ اللہ رب العزت اتنا احسان فرماتے ہیں کہ لوگ فقط ان کے چہرے کو دیکھ کر ایمان قبول کر لیتے ہیں، کہتے ہیں ایسے چہرے والے بندے، ایسے لوگ، ہم بھی کسی طرح ان جیسے بن جائیں۔ قرآن مجید اس کی گواہی دیتا ہے، سیماہم فی وجوہہم من اثر السجود، اللہ فرماتے ہیں کہ ان کی نشانی یہ ہے कि उनके चेहरों पर सजदों के असरात होते हैं। कुर्बान जाए, मालिक ने कोई राज रखा नहीं है। लोगों को निशानियां बता दी कि तुम ऐसे लोगों के पास बैठोगे तो तुम्हें रब याद आएगा। जैसे शियारुल्लाह होते हैं ऐसे रिजालुल्लाह होते हैं, अल्लाह की निशानियां बन जाते हैं ये लोग, चलते फिरते लोग इनको पहचान लेते हैं। तो ये नौजवान जब आया और हाकम के साथ जो लोग बैठे हुए थे उन्होंने भी पहचान लिया, हाकम ने भी महसूस किया कि ये स्टूडेंट जो है ये तो बहुत नेक और अच्छा बच्चा है। फिर वो रोए जाए। हाकम ने कहा भाई तसल्ली करो, खामोश हो जाओ। हाकम के पास जो दूसरे लोग बैठे हुए थे उन्होंने कहा इसकी तो बस जरूरत पूरी कर दें, ये बहुत ही कोई नीडी आदमी लगता है। उसने कहा भी चुप करो, मुझे बताओ मैं तुम्हारी हर जरूरत पूरी कर दूंगा, तुम डिमांड तो करो। उसने रोते रोते कहा मैं चाहता हूं आप मुझे जेल में भेज दें, आप मुझे जेल में भेज। अब सब लोग हैरान, भाई ये कौन सी डिमांड हुई, लोग तो जेल में जाने से डरते हैं और तुम जेल में जाना चाहते हो। तो उन्होंने कहा भी क्या वजह। उन्होंने कहा आपने मेरे उस्ताद को जेल में भेज दिया है और इतने दिनों से मैंने अपने उस्ताद का चेहरा नहीं देखा और वो मुझे हदीस पढ़ाया करते थे, मैंने फरमाने रसूल नहीं सुना, अब मेरी जिंदा रहना और मेरा बाहर फिरना बेमकसद है, आप मुझे वहां भेज दीजिए, चलो मैं जेल की मुशक्कतें उठाऊंगा, जेल में मैं काम करूंगा और जो आप खिलाएंगे पिलाएंगे वो मैं खा लूंगा, लेकिन मैं जो है दीन का इल्म तो हासिल करता रहूंगा। अल्लाह अकबर, क्या अजीब लोग थे। अब ये कैफियत जो है स्टूडेंट को बदनीयती से तो हासिल नहीं हो सकती। अल्लाह रब्बुल इज्जत का कुरान, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान नूर है। ये नूर जो है सीनों में कैसे दाखिल हो सकता है? अगर सिर्फ इसको फन समझेंगे या इसको सिर्फ इंफॉर्मेशन समझेंगे तो ये नूर सीने में दाखिल नहीं होगा। मैं आपको एक मिसाल से ये बात समझाता हूं। हजरत शाह अब्दुल कादर रायपुरी रहमतुल्लाह अलैह एक बुजुर्ग गुजरे हैं और उनका एक मदरसा था, ये उसके इंचार्ज थे और उसमें बहुत सारे तुलबा पढ़ा करते थे। अब क्या हुआ कि एक दिन एक तालिब इल्म उनके पास आया और उसके हाथ में खाना था जो मतबख किचन जो होता है मदरसे का उसका बना हुआ, और उसने लाके हजरत को दिखाया और साथ ही कमेंट्स किए कि भाई ये इतना पतला सा जो आपने खाना बनाया है सूपी किस्म का कि जिसमें फूड ही नजर नहीं आता, और उसने कहा मुझे तो लगता है कि ये इतना क्लियर वाटर है कि इससे वुजू भी किया जा सकता है। ये बात कहने के बाद उसके हाथ फिसला और वो प्याला नीचे गिर गया। हजरत उस वक्त वुजू फरमा रहे थे, हजरत खामोश रहे, लेकिन उस बच्चे ने इंसल्ट की थी। टीचर्स को पता चला कि भी हमारे पूरे इंस्टीट्यूट के जो प्रिंसिपल हैं उनकी जाकर एक बच्चे ने इंसल्ट की, जबकि वो एक बहुत ही नेक और ईमानदार पर्सनालिटी है। तो उनको बहुत शर्मिंदगी हुई कि क्या हमने ये तरबियत की है इस तालिब इल्म की। तो फौरन वो आए और आकर प्रिंसिपल से नाजम से माफी मांगने लगे कि हजरत आप माफ कर दीजिए, इस तालिब इल्म ने आपके साथ बेअदबी की है, वो आपको नहीं जानता, उन्होंने फरमाया कि नहीं, इसमें माफी मांगने वाली तो कोई बात नहीं है। ताज्जुब है, उसने आपके सामने ऐसी बदतमीजी की जो नहीं करनी चाहिए थी उसको। उन्होंने कहा वो हमारा तालिब इलम ही नहीं है, वो इस मदरसे का तालिब इलम नहीं है। जब उन्होंने ये बात कही असातिज़ा हैरान हुए, भाई मदरसे का तालिब इलम है। और उन्होंने कहा भाई पता करो जो किचन में लोग आते हैं और वहां खाना खाते हैं उस लिस्ट में इसका नाम है कि नहीं है। जब पता किया गया तो उन्होंने कहा जी इसका नाम मौजूद है वहां पर, बिल्कुल ये वहां पर एनरोल है, यानी मदरसे का रजिस्टर्ड तालिब इलम है। अब असातिज़ा किराम फिर वापस आए कि हजरत आप कहते हैं कि ये हमारा स्टूडेंट नहीं है और ये तो स्टूडेंट्स की लिस्ट में और किचन में इसका नाम लिखा हुआ है। तो हजरत फिर दोबारा कहने लगे भाई ये हमारा तालिब इलम नहीं है। जब दोबारा ये कहा गया कि हमारा तालिब इलम नहीं है तो वो सरप्राइज हुए कि भाई हजरत इतने कॉन्फिडेंटली एक बात को कह रहे हैं और ये झूठ तो नहीं हो सकता। उन्होंने कहा भी क्लास टीचर से चल के पूछते हैं। जब क्लास टीचर के पास गए और उन्होंने कहा कि भी ये स्टूडेंट है और ये रजिस्टर्ड है, तो उन्होंने कहा कि अच्छा, उसके चेहरे को देखा, उन्होंने कहा भाई ये तो मेरे क्लास में तो पढ़ता नहीं है लेकिन इसका नाम क्लास में लिखा हुआ मौजूद है, यानी इसने रजिस्ट्रेशन करवाई है लेकिन क्लास कभी नहीं पढ़ी। इसकी जगह एक और लड़का है वो क्लास में अटेंडेंस दे दिया करता था, ये अटेंडेंस इसकी क्लास में नहीं होती थी लेकिन किचन में खाना लेने के लिए ये पहुंच जाया करता था, लिहाजा किचन वाले इसको जानते थे और क्लास टीचर इसको नहीं जानता था। अब जब ये बात खुली असातिज़ा को बहुत शर्मिंदगी हुई, पहले तो हम माफी मांगने गए थे चलो, अब तो हमारा हाल बुरा कि हजरत तो आते हैं, अब प्रिंसिपल कितने दफा क्लास में आता है, वो तो कभी कभी चक्कर लगाते हैं और ये स्टूडेंट जो है हमारे पास रजिस्टर्ड भी नहीं है, यानी कोई और इसकी अटेंडेंस लगा रहा है, तो ये तो बड़ी बेइज्जती वाली बात हो गई कि हमारी परफॉर्मेंस जो है वो चैलेंज हो गई। लो भाई अब और भी शर्मिंदा हुए। अब फिर दोबारा आए, हजरत आप हमें माफ कर दीजिए। हजरत ने कहा कि ठीक है भाई, जो हो गया भूल जाओ। उन्होंने कहा जी ठीक है, हम भूल तो जाएंगे लेकिन हम बहुत सरप्राइज हैं कि आपने इस स्टूडेंट को कैसे आइडेंटिफाई किया है, इस लड़के को, कि ये हमारा स्टूडेंट नहीं है। तो हजरत ने बताया कि देखो वो एक पूल सा था, जैसे मस्जिद में होता ना पूल, मस्जिदों में पूल बने होते हैं छोटे छोटे से ऐसे, जिस पे बैठ के वुजू किया जाता है, उसको तालाब कहते हैं। तो फरमाया कि मैंने ख्वाब में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत की थी कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पूल से पानी जो है एक बर्तन में लेते थे और स्टूडेंट सारे लाइन बनाकर बारी बारी आते थे, अल्लाह के नबी उसमें पानी डालते थे। सारे स्टूडेंट्स को मैंने गौर से देखा, ये उनमें नहीं था, ये स्टूडेंट उनमें नहीं था, इसलिए मैंने कॉन्फिडेंटली कह दिया ये मेरा स्टूडेंट नहीं है। आप अंदाजा करें कि ये इलम और इसकी अहमियत को कि कहां से ये मिल रहा है। बज़ाहिर तो पढ़ाने वाले पढ़ा रहे हैं लेकिन कहां इसका कनेक्शन जाके जुड़ता है और ये इलम जब सीने में उतरता है ये अमल पे मजबूर कर देता है। मुमकिन ही नहीं है कि जिसने अल्लाह का कलाम पढ़ा हो, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान सुना हो और वो अमल न करे, और उसको पता हो कि अल्लाह कितने बड़े हैं, अल्लाह कितने बड़े हैं, बादशाहों के बादशाह अल्लाह का फरमान है, अल्लाह की बात जिसके सीने में उतरी हो वो कैसे भी अमल करेगा। इसका मतलब है जो इंफॉर्मेशन कलेक्ट करता रहता है वो अमल से महरूम हो जाता है, और जो सचमुच इल्म हासिल करता है वो अमल करने पे मजबूर हो जाता है। और वाक्य सुनाते हैं कि जो सच्चे तलब लेकर आता है फिर अल्लाह रब्बुल इज्जत उसको अकलमंद बना देते हैं। इंसान जो गुनाह करता है ना, उसकी वजह यह होती है कि वो बेवकूफ होता है। जिस बंदे को पता चल जाए कि इस बिजनेस में बहुत प्रॉफिट है वो जरूर उसको करता है। जिस बंदे को इस बात का यकीन हो जाए कि अल्लाह रसूल अल्लाह की बात मानने से जन्नत में दाखिल हो जाऊंगा तो वो जरूर अमल करता है। अब अल्लाह रब्बुल इज्जत ऐसे लोगों की याद भी अच्छी कर देते हैं। आजकल आप स्टूडेंट्स से पूछें जो दुनिया के साइंस पढ़ते हैं और दीन से वाकिफ नहीं होते, यानी आम सी बात है, लोग कहते हैं ये आजकल मेमोराइजेशन टेक्निक से लोग नहीं पढ़ सकते, रिपीटिशन से पढ़ते हैं। इतनी दफा बात बताओ बताओ फिर बताओ फिर बताओ फिर बताओ, 17 दफा कहते हैं इनको बात बताओ तो फिर इनको समझ आती है। क्या मतलब है कि इतने बेवकूफ बच्चे हैं ये, हम समझते हैं साइंस पढ़ते हैं ये बड़े इंटेलिजेंट हो गए हैं, दुनिया की बातों पे हम बड़े खुश हुए करते हैं, हालांकि हमारी जनरेशन तबाह हो गई है। आज जनरलाइज ये बात हो गई है कि भाई इनको रिपीट करना पड़ता है, इनके अंदर मेमोराइजेशन नहीं है। भाई कैसे मेमोराइजेशन हो सकती है? आप बताएं कि जिस बच्चे का दिमाग इंटरनेट में फंसा हुआ हो, जिस बच्चे का दिमाग जो है वो खेलों में फंसा हुआ हो, जिसके साथ नंगी लड़कियां बैठ के पढ़ती हों उनको वो देखता हो, उसका दिमाग खराब नहीं हो जाएगा तो क्या हो जाएगा? वो कैसे मेमोराइज कर सकता है किसी चीज को? इल्म का नूर उसके अंदर कैसे दाखिल हो सकता है? तो आप ये देखें कि एक वक्त था पाकीज़ा माहौल होता था, आज हमने कदर नहीं की अपने दीन की, सच्ची बात है। तो उसका लास्ट देखें कि आज हमारी कम्युनिटी में क्या हो रहा है। एक वक्त था कि लोग पाकीज़ा जिंदगियां गुजारते थे, पाकीज़ा खाते थे, माहौल नेक होते थे, ये शार्प माइंडेड पीपल होते थे। अल्लाह फरमाते ये उलुल अलबाब हैं, उलुल अलबाब कहते हैं शार्प माइंडेड पीपल्स को। अच्छा आप बताएं जो जहन्नम में चला गया वो बेवकूफ है या अकलमंद है? अल्लाह फरमाते ला याकिलून, ये अकलमंद लोग नहीं है, ये पागल हैं जो जहन्नम में चले गए। कोई बेवकूफ आदमी आग में जल मरेगा ना? अब ये देखें कि हजरत इमाम शाफी रहमतुल्लाह मदीना मुनव्वरा में तशरीफ लाते हैं ताकि हजरत इमाम मालिक रहमतुल्लाह से इल्म हासिल करें। नाम सुना हुआ था, शक्ल से नहीं जानते थे। मस्जिद नबवी में दाखिल होते हैं तो एक लंबे कद का खूबसूरत इंसान बैठा हुआ कौला कौला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बयान फरमा रहे हैं और उनके तलबा बैठे हुए हैं और ये हदीसें लिखवा रहे हैं जिसे इमला कहते हैं, और लोग जो है अपनी कॉपी पे नोट कर रहे हैं जो ये बातें बता रहे हैं। अब ये मुसाफिर थे इमाम शाफी रहमतुल्लाह, भाई पेपर पेन कहां से, अभी तो रेडी नहीं होके आए थे। अचानक मुलाकात होगी उस्ताद जिससे पढ़ना चाहते थे, अदब की वजह से वो उन स्टूडेंट्स में बैठ गए। अब जब वो बैठ के, तो भाई सब लोग लिख रहे हैं, ये यूं बैठे रहे हैं, तो उस्ताद कहेगा भाई तुम क्या कर रहे हो बैठे हुए। तो इन्होंने प्रिटेंड किया कि मैं भी लिख रहा हूं, पेपर नहीं था, हाथ रख लिया और नीचे जो है वो तिनका होता ना जो कोई लिखने के लिए ऐसे, वो उठा लिया और हाथ में यूं प्रिटेंड करना शुरू कर दिया और वैसी नकल बनानी शुरू कर दी जैसे बाकी स्टूडेंट नोटबुक पे लिख रहे होते हैं, ये भी लिखना शुरू हो गया हाथ पर, ताकि उस्ताद इनको डांटे नहीं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन तशब्बह बिकौमिन फहुवा मिनहुम, जो किसी कौम की नकल करता है वो उन्हीं में हो जाता है। लोग कहते हैं दाढ़ी रखने से क्या होता है, जुब्बे मामे पहनने से क्या होता है जी, कपड़े पहन लेने से क्या होता है, कपड़े पहनोगे जिसके अंदाज के तुम उसी कौम में दाखिल हो जाओगे, जिसकी शक्ल बनाओगे नबी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है उन्हीं में तुम्हें काउंट किया जाएगा। तो अब हजरत इमाम शाफी रहमतुल्लाह यूं लिखते रहे और क्लासरूम जब डिसमिस हुई, नमाज का वक्त आया, तो हजरत इमाम मालिक रहमतुल्लाह ने देख लिया कि नोटबुक भी नहीं है, कोई चीज भी नहीं है, प्रिटेंड कर रहे थे, लिख रहे थे। उन्होंने कहा कि इधर आओ, आप क्लास में क्या कर रहे थे? उन्होंने कहा जी हाथ पे लिख रहा था। हाथ पे लिख रहे थे? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस हाथ पे लिख रहे थे? दिखाओ हाथ। और हाथ दिखाया, कुछ भी नहीं लिखा हुआ। मैं तो कुछ नहीं लिखा हुआ। उन्होंने कहा जी मैं पेन से थोड़ी लिख रहा था, मेरे पास तिंका था, मैं तिंके से लिख रहा था। ये तो बहुत बड़ा जोक है कि आप तिनके के साथ बैठे हुए, खेलने वाली बात है। तो जब उन्होंने और इन्वेस्टिगेट किया, इमाम शाफी रहमतुल्लाह ने बताया कि हजरत आपने जो कुछ भी लिखवाया है, मैंने जाहिर तो हाथ पे तिनके के साथ लिखा है, हकीकत में मैंने अपने कल्ब के ऊपर लिख लिया है। मैं तुम्हें पता है मैंने 100 हदीसें लिखवाई हैं, और 100 हदीसें ये नहीं है कि सिर्फ हदीसें सुनाई हैं, बल्कि बताया कि मैंने इस हदीस को अपने उस्ताद से सुना, और उस्ताद ने अपने उस्ताद से सुना, उसने अपने उस्ताद से सुना, और काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। तो उन्होंने कहा हजरत मैंने सारा को सारा अपने कल्ब पर लिख लिया है, उन्होंने कहा मैं इम्तहान लूंगा, तो मैं हाजिर हूं। तो कहने लगे सुनाओ मुझे। इमाम शाफी रहमतुल्लाह पहली हदीस मुबारक से उसको सुनाते हैं सनद के साथ कि आपने यूं कहा था, फिर आपने दूसरी हदीस यूं पढ़ी थी, फिर आपने हदीस यूं पढ़ी थी, और 100 हदीसें सुना देते। ये कौन लोग थे? इलम चूस थे, है ना? अब्जॉर्ब करते थे, शेख की सोबत में बैठे हुए हैं उसको अब्जॉर्ब करते थे। और इनको अल्लाह रब्बुल इज्जत ने यह मकाम क्यों दिया हुआ था? क्योंकि ये सच्चे लोग थे। अब मेरे भाइयों, अल्लाह रब्बुल इज्जत ने कुरान मजीद को नाजिल फरमाया, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को भेजा, और आपके फरमान हदीस मुबारक की शक्ल में आए। इसकी हिफाजत 1400 साल से होती आई, और हमारे तक कुरान अपनी असल हालत में पहुंचा है, अहदीस अपनी असल हालत में पहुंचे हैं, पूरी रिवायत के साथ आज भी ये इलम महफूज है। इसकी हिफाजत करने वालों ने क्या काम किया? उन्होंने इसको याद रखा, यादाश्त के जरिए से उन्होंने इसको महफूज किया, इसकी हिफाजत की। और दूसरी चीज, उन्होंने इसको प्रैक्टिकली अपनी जिंदगी पर लागू किया, इसको अप्लाई किया, जो सुनते थे उस पर अमल करते थे। इस वजह से ये लोग जो हैं इस काम को करने वाले कहलाए। वर्रब्बानियूना वल अहबारु बिमस्तुहफिज़ू मिन किताबिल्लाह, ये जो लफ्ज है ना, استحفظوا, یہ حفاظت کرنے والے. حفاظت سے ورڈ ملتا ملتا ہے نا, تو حفاظت کرنے والے ہیں یہ لوگ. کون لوگ ہیں یہ حفاظت کرنے والے؟ رب والے اور احبار والے, خبر رکھنے والے, علم علماء اور صلحاء. یہ کیا کرتے ہیں, کس چیز کی حفاظت کرتے ہیں؟ من کتاب اللہ, اللہ کی کتاب کی حفاظت کرتے ہیں. جب بھی دنیا میں وہ دیکھتے ہیں نا ادھر ادھر کہ اللہ کے حکموں کو توڑا جا رہا ہے, یہ تڑپ جاتے ہیں, ان سے برداشت نہیں ہوتا. جیسے کسی برج کے اوپر آپ نے سیکیورٹی پولیس کھڑی کر دیں اور وہ کسی سسپیشس کو دیکھے گا تو فوراً کیچ کرے گا, اس کو روکے گا, واٹ آر یو ڈوئنگ, وائی یو آر ہیئر, چلو آؤٹ کرے گا نا. ایگزیکٹلی یہ جو حفاظت کرنے والے لوگ ہوتے ہیں ان کا کام بالکل اسی طرح سے ہوتا ہے. یہ ان کا فرض منصبی ہوتا ہے, یہ ان کی جو ہے اسائنمنٹ ہوتی ہے اللہ تعالیٰ کی طرف سے, ان کو یہی جاب دی جاتی ہے. اب آپ دیکھیں قرآن مجید کی ایک آیت ہے, یا یحیی خذ الکتاب بقوہ, اے یحیی آپ کتاب کو اسٹرانگلی پکڑ لیں. کیا مطلب ہے؟ اللہ تعالیٰ اپنے نبی کو کیا کہہ رہے ہیں؟ کتاب پکڑ کے کھڑے ہو جاؤ, یہ جواب ہے. یا وہ یہ بتانا چاہتے ہیں کہ آپ تمسک بالکتاب ہو جائیں, جو کتاب میں لکھا ہوا ہے 100% اس کو اپنی زندگی پر اپلائی کر دیں, اور اگر نہیں کرو گے تو اللہ رب العزت نے فرمایا کمثل الحمار یحمل اسفارا, ہوئے ہوئے پڑھتے ہوئے ڈر لگتا ہے. یہ ایسے ہیں جیسے گدھے کے اوپر کتابیں رکھی ہوتی ہیں. تم اگر ایسا نہیں کرو گے, عمل نہیں کرو گے, تو ڈنکی کی طرح ہو گے کہ جس کے اوپر وزن رکھا ہوتا ہے. تو یہ اللہ کے چنے ہوئے لوگ ہوتے ہیں. والذین یمسکون بالکتاب, مضبوطی سے یہ پکڑے ہوئے کتاب کو, اپنی جانیں قربان کرتے ہیں لیکن اللہ کے فرمان کو بدلنے نہیں دیتے. ان کی داستانیں پڑھنی چاہیے, ایسے لوگ دنیا میں پیدا ہوتے رہتے ہیں, ورنہ یہ دین ہمارے تک نہ پہنچتا. ہر زمانے میں اور ہر جگہ یاد رکھنا, ضرور آپ کو ایسے لوگ مل جائیں گے جو سچے ہوں گے. یہ پاسیبل ہی نہیں ہے کہ دنیا نیکوں سے خالی ہو جائے. یار اللہ نے دنیا بنائی ہے, ہم نے بنائی ہے کہ سارے ہی اللہ کے نافرمان ہو جائیں گے؟ ایسا نہیں ہو سکتا. ضرور بالضرور دنیا میں ایسے لوگ باقی بچ جائیں گے جو دین پر عمل کرتے رہیں گے. اپنے دماغ میں اور دل میں اس بات کو بٹھا لیں. سب لوگ سیاست نہیں کرتے, اللہ رب العزت ایسے بندوں کو بناتے ہیں ٹائم ٹو ٹائم, اور ایسے لوگوں کے بننے کا ہمیں جو نقصان ہوتا ہے وہ یہ ہے کہ قیامت کے دن اللہ رب العزت ان ماڈلز کو کھڑا کر دے گا اور کہے گا جس شہر میں تم رہتے تھے یہ میرا بندہ اسی شہر میں رہتا تھا, جو پرابلمز تم فیس کرتے تھے یہ بھی فیس کرتے تھے, ان کو بھی روٹی کا پرابلم تھا, انہوں نے بھی یوٹیلیٹی بلز پے کرنے ہوتے تھے. یہ ایسے نہیں ہوتے تھے کہ جب ان کو جو ہے من سلوا اترتا تھا, یہ سیملر لائف گزارتے تھے تمہاری طرح, اور اس لائف کے اندر یہ پریکٹیکلی مسلمان تھے, اور تم نے کیا کیا؟ ایکسکیوزز, یہ نہیں ہو سکتا, وہ نہیں ہو سکتا, میں کیا کروں. ہیں جی, آج میرے پاس کینیڈا سے ایک کال آئی ہے, کینیڈا سے, میں اس بچے کو نہیں جانتا, اور وہ کہتے ہیں میں فریش کالج گریجویٹ ہوں. और कहते हैं मैंने ढूंढते ढूंढते आपका नाम सुना है और मैं अल्लाह वाला बनना चाहता हूं, मैं गुनाहों से बचना चाहता हूं, क्या मुझे गाइड कर सकते हैं? आप देखो कहां बात क्या पहुंची, कहां से वो कॉल कर रहा है और मैं वहां पहुंचे ही हूं। लेकिन देखो जो तलाश करने वाला होता है कहां बैठा होता है, कहां से कॉल कर रहा है और उसको किसकी तलाश है? अल्लाह की है मेरे भाई, अल्लाह की तलाश है। मैं, मेरी कोई औकात ही नहीं है, मैं क्या कर सकता हूं? मैंने कहा भाई जो अपने बड़ों से सीखा हाजिर है, जरूर तुझे बताएंगे, तो अल्लाह अल्लाह कर, अल्लाह तेरे ऊपर रहमतें नाजिल करेगा। टेलीफोन पे मैंने उसको तौबा के कलमात पढ़वाए और उसको तस्बीहात बताई कि रब से मांगने का तरीका क्या होता है। हदायत तो भाई अल्लाह देते हैं, तू रब से खालिस होकर मांग और मैं भी तेरे लिए दुआएं करूंगा, अल्लाह रहम फरमाने वाले हैं। अब आप अंदाजा करें कि मैं बाद में सोचता रहा उन्हीं कॉलेज यूनिवर्सिटीज में जहां गुनाह करने वाले इलानिया गुनाह कर रहे हैं, ये बंदा चुपके चुपके से मुझे कॉल करके कह रहा है मैं गुनाहों से तौबा करना चाहता हूं, माफी मांगना चाहता हूं, मैं अल्लाह की पसंद की जिंदगी गुजारना चाहता हूं, आप मुझे गाइड कर दीजिए प्लीज। और मैं उसकी इस डिजायर पे हैरान होता रहा, कितनी देर में बैठ के सोचता रहा ये भी तो आखिर किसी मां का बेटा होगा, क्या इसके इर्द गिर्द वो लड़कियां नहीं फिरती होंगी कि उन सब को छोड़कर ये अल्लाह की तलाश में निकला है और कहां से कॉल कर रहा है? कनाडा के किसी ऐसे शहर से जिसका नाम भी मैंने उसको 3 दफा पूछा गया, मुझे बताओ तुझे कौन सा सिटी है, ये नाम ही नहीं सुना हुआ, मैंने कहा पता नहीं कहां से कॉल कर रहा है और कहां जाके उसने ढूंढा है। और बाज़ोकात चिराग तले अंधेरा होता है, करीब करीब लोग फिरते होते हैं, उनको पता नहीं होता, इंफॉर्मेशन ही नहीं होती। अल्लाह वाले ऐसे होते हैं जैसे दुकानें होती है ना, कुछ लोग होते हैं सब्जी वाले, उनसे सब्जी मिलती है, कुछ लोग होते हैं कोई और कारोबार करते हैं वो चीजें उनसे मिलती हैं, इसी तरह कुछ लोग होते हैं अल्लाह वाले कहलाते हैं, उनसे मुलाकात हो जाए तो अल्लाह की मोहब्बत मिल जाती है, अल्लाह मिल जाते हैं। अल्लाह अल्लाह हमें हमारे हाल पर रहम फरमा दीजिए। हारून रशीद एक बादशाह था, बड़ा नेक पारसा बादशाह था, लेकिन अल्लाह की शान उसका बेटा बहुत ही नेक था और बिल्कुल सूफी साफी और नेकी और पारसाई की जिंदगी गुजारता था, और बादशाह और बादशाहों के कपड़े और खानों से बेपरवाह रहता था, फिक्र ही नहीं करता था। लोग कहते थे कि यार ये तो पागल ही हो गया है, जिसको आजकल की जबान में कहते हैं एक्सट्रीमिस्ट हो गया है, इसको बादशाह का बेटा है, इसको कुछ तो भी फॉर्मेलिटी होती है, मैनर्स होते हैं, आखिर किंगडम है, इतनी बड़ी बादशाह थी, ये चेयर ही नहीं करता, अपने अंदाज से उठता है, अपने अंदाज से बैठता है, अल्लाह की यादों में खोया खोया सा फिरता है। तो लोगों ने आकर बादशाह को शिकायत की कि भाई आपका बेटा है, उसको कुछ ना कुछ तो एटिकेट्स आने चाहिए ना एक बादशाह के। तो बादशाह को भी गुस्सा आया, जब लोगों ने उसको कहा, उसने बेटे को बुलाया और कहा कि बेटा तुमने मेरी इंसल्ट करवाई है, लोग मुझे ऐसे कहते हैं कि तुम क्या अजीब मजनून बने हुए हो, यू हैव टू बिहेव। तो अब जब ऐसे अंदाज से बादशाह ने उसको डांटा और गुस्सा किया और साथ ही कहा कि आप अगर ऐसी जिंदगी गुजारना चाहते हो आप निकल जाओ मेरे महल से, جب اس نے یہ الفاظ کہے تو اس بیٹے نے کہا کہ اچھا میں بھی اللہ تعالیٰ کی جو ہے حکموں والی زندگی گزارنا چاہتا ہوں، اور سچی بات تو یہ ہے کہ آپ کا محل میرے لیے بھی رکاوٹ بنا ہوا ہے، مجھے دنیا کی طلب نہیں ہے، آپ مجھے اجازت دیں اور میں جو ہے عام زندگی گزارنا چاہتا ہوں۔ اب یہ اپنی امی کے پاس آیا، امی میں ابو سے تو اجازت لیا، اچھا بادشاہ نے کہا ہاں ٹھیک ہے چلے جاؤ۔ جب اس نے غصے میں اجازت دے دی، بعد میں اس نے تھینک کیا، اوہ یہ کیا ہو گیا، اب بیوی کو کہا کہ بھئی یہ عجیب بات کر رہا ہے، تو اب اس نے ان سے ریکویسٹ کی کہ دیکھیں میں دینداری کی زندگی گزارنا چاہتا ہوں، اور اس نے آپ کا یہ محل اور یہ جو انوائرمنٹ ہے نا یہ میرے لیے رکاوٹ ہے، مجھے آپ اجازت دیں میں علماء کے پاس جا کر عام طالب علم بن کر، یعنی وہ تمام تکلیفیں اٹھا کر اس نور کو حاصل کرنا چاہتا ہوں۔ جب اس کو ڈٹرمنٹ دیکھا تو ماں نے اپنی ایک انگوٹھی اور قرآن مجید اس کو پریزنٹ کیا، اچھا میرا بیٹا یہ لے جانا، قرآن پڑھنا، ماں باپ یاد آئیں گے، ان کو اصال ثواب کرنا، اور اگر کوئی ضرورت پڑ جائے دنیا کی تو یہ انگوٹھی جو ہے اس کو بیچ کے اپنی ضرورت پوری کرنا۔ اب یہ شہزادہ ماں کے اس تحفے کو لے کر نکلتا ہے اور اللہ والوں کی بستی میں پہنچتا ہے تاکہ میں قرآن اور نبی اکرم صلی اللہ علیہ وسلم کے فرمان کو حاصل کرنے والا بن جاؤں۔ اس نے یہ ڈیسائیڈ کیا کہ میں مسجد میں رہوں گا تاکہ میں اعتکاف کی نیت میں رات گزارا کروں گا، اور دن میں مدرسے میں میں وقت گزاروں گا، لیکن کھانے پینے کے لیے کچھ نہ کچھ پیسے چاہیے ہوتے ہیں، تو لہذا اس نے کہا کہ 6 دن میں پڑھوں گا اور 1 دن میں جا کر مزدوری کروں گا، لیبر ورک کروں گا، کیوں کہ 1 دن کے کام کرنے سے مجھے 6 روٹیاں مل جائیں گی، روزانہ 1 روٹی کھایا کروں گا اور میرا گزارا چل جائے گا، اور میں اس طریقے سے میرا ویک کمپلیٹ ہو جائے گا۔ یہ اسی طرح سے کرتا تھا کہ ویک میں 1 دن جو ہے یہ آ کر بیٹھ جاتا تھا، اور لوگ آتے تھے، جیسے ہمارے یہاں ادھر آپ نے کوئی لیبر جاب کرانی ہو، پینٹ وغیرہ اس قسم کے، تو سڑک کے کنارے لوگ بیٹھے ہوتے ہیں، آدمی ان میں سے جاتا ہے، بارگین کرتا ہے، کسی کو لے لیتا ہے کہ بھئی آؤ ہمارے گھر میں کام ہے، تو اس کو ہماری زبان میں کہتے ہیں دہاڑی کا کام، کہ 1 دن کی جاب ہے، تو یہ وہاں جا کر بیٹھ جاتا ہے، اور کہتے ہیں کہ یہ بہت خوبصورت تھا۔ اب اتنے حسن والا اگر چاہتا عیاشی کرنا تو کر سکتا تھا، اگر وہ چاہتا تو بادشاہ کے گھر میں پیدا ہو گیا تھا، محل میں رہتا تھا، مال پیسہ تھا، ونڈرفل لائف گزار سکتا تھا، لیکن اس کے دل میں علم کا شوق تھا، اللہ کی محبت تھی، تو اس نے اپنے لیے یہ انداز اختیار کیا۔ اب 1 دن کیا ہوا کہ ایک آدمی آیا اور اس نے جب دیکھا ادھر ادھر تو یہ نوجوان بیٹھا ہوا دکھائی دیا جو قرآن پڑھ رہا تھا، یعنی ٹائم ویسٹ نہیں کر رہا کہ جی او آج میں نے 1 دن کام کرنا ہے تو اب دیکھے کہ کون سا کسٹمر آ رہا ہے، تو یہ بھی اپنے قرآن میں لگا ہوا ہے، قرآن پڑھ رہا ہے۔ اس بندے نے جب اس کے چہرے کی طرف دیکھا اس کو ایسے لگا جیسے کوئی فرشتہ بیٹھا ہوتا ہے، وہ اٹریکٹ ہوا، قرآن مجید سنیں، اللہ رب العزت کا کلام، اللہ فرماتے ہیں ما ھذا بشر ان ھذا الا ملک کریم۔ جب یوسف علیہ السلام کو عورتوں نے دیکھا تو کیا کہا، ما ھذا بشر، یہ انسان کی شکل نہیں ہے، یہ کیا ہے، ان ھذا ملکن قریب, بلکہ تو کوئی فرشتہ نظر آ رہا ہے. یعنی چہرے پر وہ نور آ جاتا ہے کہ لوگ کہتے ہیں یہ انسانی شکل نہیں بلکہ یہ فرشتوں جیسا پاک اور صاف ہے. تو اس کو بھی اٹریکشن ہوئی جب اس نے ایسی شکل دیکھی. تو وہ قریب ہوا, اس نے کہا, نوجوان آپ کیا مزدوری کرنا چاہو گے؟ تو اس نے جواب میں کہا, لقد خلقنا الانسان فی کبد, بے شک انسان تو محنت کرنے کے لیے پیدا ہوا ہے. وی آر بورن ٹو ورک ہارڈ. دیکھو شہزادہ ہے اور اس کا سٹائل دیکھیں آپ. تو اس نے کہا بھی چلو پھر ہمارے ساتھ. تو وہ اب لے کے جاتا ہے اور کوئی کنسٹرکشن کرنی تھی وال وغیرہ, تو یہ وہاں پر کام کرتا ہے, وہ اس کو کام دے دیتا ہے, مٹیریل دے دیتا ہے اور جو ہے چلا جاتا ہے. شام میں جب آ کے وہ دیکھتا ہے تو اس کا ایکسپیرینس اس کو بتاتا ہے کہ یار اس نے جو کام کیا ہے یہ تو کئی دن لگا رہے تو تب یہ ہو سکتا ہے. یہ سرپرائزنگ بات ہے کہ اس بندے نے ایک دن میں اتنا کام کر دیا جبکہ میں بھی نہیں تھا, اکیلا تھا, یہ چاہتا سوتا مزے کرتا, لیکن اس نے بہت ریپڈلی کام کیا. اب اس کو کیوریاسٹی ہوئی, اس نے کہا یار میں تو اسی بندے کو روزانہ لاؤں گا کیونکہ اتنا ہارڈ ورکر ہے. تو اگلے دن جب وہ آتا ہے تو اس کو ڈھونڈتا ہے کہ وہ کدھر ہے وہ والا مزدور, تو وہ نظر نہیں آیا. لوگوں سے پوچھا کہ بھئی کل اس طرح کی شکل والا ایک خوبصورت نوجوان یہاں بیٹھا تھا, وہ کدھر ہے؟ انہوں نے کہا وہ تو طالب علم ہے. دوسرے مزدوروں نے کہا وہ تو ہفتے میں صرف ایک دن آتا ہے. تو اس کے دل میں خیال آیا کہ اچھا اگر ایسی بات ہے تو میں نیکسٹ ویک دوبارہ آؤں گا, اسی سے ہی کام کرواؤں گا, کسی اور سے کام نہیں کرواؤں گا, مجھے لگتا ہے کہ اس کے کام میں بڑی برکت ہے. اب یہ بندہ جو ہے نیکسٹ ویک آتا ہے واپس اور دیکھتا ہے کہ وہ مزدور بیٹھا ہوا ہے, اور اس نے اس کو جا کے دوبارہ کہا کہ بھئی آپ کام کریں گے؟ تو اس نے کہا چلو کام کریں گے. اب وہ اس کو کام کے لیے لے جاتا ہے اور اس نے کہا کہ میں ایسے کروں گا, چھپ کے اس کو دیکھوں گا کرتا کیا ہے, اس کی ٹیکنیک کیا ہے, تاکہ مجھے پتا چلے اتنا کام اس نے کیسے کر لیا. اب وہ چھپ چھپ کے جب دیکھ رہا ہے تو اس نے نوٹ کیا کہ یہ بندہ بلاکس کو اٹھاتا ہے, سیمنٹ کو رکھتا ہے اور بلاکس کو اس کے اوپر سے تھرو کرتا ہے, اور بلاکس خود بخود جا کے ایڈجسٹ ہوتے چلے جاتے ہیں ایک دوسرے کے ساتھ. تو وہ اس نے کہا بھئی یہ تو واقعی کوئی اللہ والا ہے, تو عجیب بات ہے, اس لیے اتنا سارا کام ہو رہا ہے. اللہ نے اس کے وقت میں برکت دی ہوئی تھی, اس کے کام میں برکت دی ہوئی تھی. جو اللہ والے بن جاتے ہیں لوگ حیران ہوتے ہیں کہ انہوں نے اتنا سارا کام اتنی تھوڑی سی زندگی میں کیسے کر لیا ہے. اللہ نے ان کے کاموں میں برکت ڈالی ہوتی ہے. اب اس نے کہا کہ چلو سارا گھر بنوانا ہے, تو اس سے ایوری ویک ہی کام لیتے رہیں گے, اسی سے ہی کام کروائیں گے. لیکن جب اگلے ویک وہ دوبارہ آتا ہے تو وہاں اس کو وہ نہیں موجود پاتا, وہ تو وہاں نہیں ہے. اب اسے پوچھا کہ بھئی وہ کدھر گیا وہ نوجوان؟ انہوں نے کہا کہ وہ تو بیمار ہے. انہوں نے کہا کہ چلو میں چل کے اس کو پوچھتا ہوں, بیمار ہے خیریت پوچھوں گا. تو جس مسجد میں وہ اعتکاف کی نیت سے رہتا تھا اسی مسجد میں وہ بیماری کی حالت میں لیٹا ہوا تھا, اور اس کے سر کے نیچے ایک اینٹ تھی اور زمین پر وہ نوجوان لیٹا ہوا ہے, وقت کا شہزادہ. یہ آدمی اس کے قریب ہوتا ہے اور اسے کہتا ہے تو بیمار ہے, میں تیرے لیے دوائی لے کر آتا ہوں. اس نے کہا چھوڑو دوائی کو, جس پروردگار نے مجھے بیمار کیا ہے, یعنی اللہ رب العزت کی مرضی سے میں بیمار ہوا ہوں, اب میرا وقت کچھ اور ہے اور اب ملاقات کا عالم ہے, جانے کا وقت آ گیا ہے, تو اب کیا دوائیاں لینا؟ تو یہ بندہ محبت سے اس کے سر کے نیچے سے اینٹ ہٹاتا ہے, اپنی گود میں اس کا سر لے لیتا ہے, اور وہ شہزادہ اس کو کہتا ہے کہ دیکھو میری منزل قریب ہے, میں آپ سے ایک ریکویسٹ کرتا ہوں, میرے پاس کچھ امانت ہے, یعنی ایک قرآن مجید اور یہ سونے کی انگوٹھی ہے, تم وقت کے بادشاہ ہارون رشید کو اس کو دے دینا. یہ بات کہنے کے بعد وہ اللہ تعالیٰ کی طرف متوجہ ہوتا ہے اور کہتا ہے، اے میرے مالک، تو جانتا ہے کہ میں محل کی عیش اور آرام کی زندگی کو چھوڑ کر تیری خاطر اور تیرے دین کو حاصل کرنے کے لیے یہاں آیا ہوں. میں نے تکلیفیں اٹھائی ہیں اور اب میری حاضری کا وقت ہے، یعنی میری موت کا وقت قریب آ چکا ہے، اور میں اس بات سے ڈر رہا ہوں کہ کہیں ابھی تک تو ناراض نہ ہو اس ملاقات کے وقت میں، کہیں تو میرے اعمال کو ریجیکٹ نہ کر دے. اب تو اللہ مجھ پر رحم فرما، میری بخشش فرما اور میرے سفر کو مکمل فرما. اور یہ کہتا ہوا پڑھتا ہے، لا الہ الا اللہ محمد رسول اللہ، اور اپنے رب سے جا ملتا ہے. اب اس بندے کو تو نہیں پتا کہ یہ وقت کا شہزادہ ہے، اس کو تو اتنا پتا ہے کہ بھئی یہ قرآن اور یہ انگوٹھی بادشاہ کو دینی ہے اور یہ آخری وصیت ہے، پوری کرنی ہے. لہذا یہ چلتا ہے اور یہ جا کر ایسے راستے پہ کھڑا ہوتا ہے جہاں بادشاہ کی سواری گزرتی ہے. اور اس زمانے میں بادشاہ کی سواری کیا ہوتی تھی؟ گھوڑے وغیرہ ہوتے تھے، آج کل کی طرح ہم بلٹ پروف گاڑیوں میں تھوڑی بیٹھے ہوتے تھے بادشاہ، کہ کوئی بلائے تو آواز ہی نہ جائے. تو بادشاہ کی سواری جب گزرنے لگی تو اس نے بادشاہ کو نبی اکرم صلی اللہ علیہ وسلم کی نسبت کا واسطہ دے کر پکارا، اے بادشاہ، میں آپ سے بہت ضروری بات کرنا چاہتا ہوں، آپ مجھے پلیز ایک منٹ دے دیں. بادشاہ نے اس طرف دیکھا، جب اس طرف دیکھا تو اس بندے نے وہ قرآن مجید اور وہ انگوٹھی کو اونچا اٹھا دیا. بادشاہ رک گیا، بادشاہ پہچان گیا کہ یہ تو میرے بیٹے کی دی کی انگوٹھی اور اس کا قرآن مجید ہے. اب کیونکہ بادشاہ پبلک میں تھا اور بادشاہ نے کہا کہ بھئی آپ میرے ساتھ آ جائیں واپس محل میں، میں آپ سے وہاں پر بات کروں گا. یہ واپس جاتا ہے اور بادشاہ کے چہرے پر جو ہے پریشانی ظاہر ہوتی چلی گئی. بادشاہ نے کہا، یقیناً اے انسان، تو مجھے بڑی دکھ دینے والی بات سنانے آیا ہے. تو بتا کہ تو کیوں آیا. اس پہ اس نے وہ قرآن مجید اور انگوٹھی نکال کر اس کے سامنے رکھ دی اور کہا کہ ایک نوجوان تھا، ایسے ایسے کام کرتا تھا، مزدوری کرتا تھا، دین کے لیے اتنی محبت کرتا تھا، ایسے زندگی گزارتا تھا، اس کا آخری وقت جو ہے میرے ہاتھوں سے ہوا، میں نے اسے کفن بھی دیا، میں نے اس کو نہلایا دھلایا، قبر میں سلایا، اور یہ تیری امانت ہے جو میں نے تجھ تک پہنچانی ہے، تیرے پاس لایا ہوں. بادشاہ نے اس کو بتایا کہ اے انسان، تو اس کو نہیں جانتا تھا، وہ وقت کے بادشاہ کا بیٹا تھا. اب یہ بات سن کے وہ خود بھی حیران ہوا اور ساتھ ہی ساتھ بادشاہ کہتا ہے روتے ہوئے کہ میرے بیٹے، تو عمر میں چھوٹا تھا، میرا بیٹا تھا، میں تمہیں تمہارے سے عمر میں بڑا تھا، تجربے میں بھی زیادہ تھا، لیکن تو نے وہ بات سمجھ لی اور تو اپنے بوڑھے باپ سے بھی آگے نکل گیا. جس کو یہ بات سمجھ میں آ جائے، جس کو یہ بات سمجھ میں آ جائے کہ ایک دن اللہ سے ملاقات ہونی ہے، میرے بھائی، اس کے دن رات بدل جاتے ہیں، اس کے دن رات بدل جاتے ہیں. وہ اس طرح بے پرواہ زندگی نہیں گزارتا जैसे हम गुजारते फिरते हैं, उसका लाइफस्टाइल चेंज हो जाता है। और भाई आज के स्टूडेंट्स को इतनी बात समझ में आ जाती है कि डॉक्टर बनने से बड़े फायदे हैं, वो रातों को भी जागते हैं, दिन को भी पढ़ते हैं। किसी बिजनेस वाले को ये बात पता चल जाती है कि इस बिजनेस में इतना प्रॉफिट है, तो वो दिन रात उस बिजनेस में लग जाता है। बिल्कुल इसी तरह ये अल्लाह वालों को जब पता चल जाता है कि अल्लाह को राजी करने का क्या इनाम है और क्या फायदा है, ये सारी दुनिया को छोड़कर इस काम में लग जाते हैं। और इसी इलम की तलाश और इस इलम का को हासिल करना बेहद जरूरी है, इसके जाने के बगैर बात बनती नहीं है। और जब इलम हासिल हो जाता है अल्हम्दुलिल्लाह, फिर अमल से इंसान बाज नहीं आ सकता, वो मजबूर हो जाता है उस पर अमल करने के लिए। वा आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।